नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया,
स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दक्षिण एसियाको आर्थिक वृद्धि दर 2.5% घट्ने विश्व बैंकको प्रक्षेपण, नेपालको आर्थिक वृद्धि दरमा भने कुनै फरक नपर्ने।
सुर्ती उद्योग सहित 7 कम्पनीका संचालक विरूद्ध मुद्दा दायर, 10 करोड़ रूपियाँ कर छलीको आरोप।
व्यावसायिक पशुपालन बढ्दै तर पशु सेवा नपाउँदा लगानी अनुसार प्रतिफल पाउन मुस्किल।
नोक्सानी हुँदाखेरि त एउटा गरीब किसानले त अब त्यसको स्थिति के हुन्छ, त्यसले गर्दा छिटोभन्दा छिटो त्यो जनशक्ति चाहिँ त्यहाँ पुर्याउनु पर्यो।
अस्ट्रेलियाको सिडनीमा वायु प्रदूषण को मात्रा खराब स्तरमा, सकेसम्म घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक श्रमको काम नगर्न सुझाव।
र फिफा विश्वकपको दोस्रो चरणको छनौट खेलमा नेपाल कुवेतसँग पराजित, 13 दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने खेलाडीको सबै तयारी पूरा।
13 साउथ एसियन गेम्स 2019 काठमाडौँ र पोखरामा 1-10 डिसेम्बर 2019, अब 12 दिन बाँकी।
मेरो जीवन, मेरो शरीर, मेरे अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट, आईएसओ 9001:2015 सर्टिफाइड, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धि दर 2.5% घट्ने प्रक्षेपण गरेको छ। दक्षिण एसियाको आर्थिक वृद्धि दर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धि दरमा भने कुनै फरक नपार्ने बैंकले काठमाडौँमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विप्रेषण लगायतका कारण नेपालको आर्थिक वृद्धि दर भने चालू आर्थिक वर्षभित्र 7.1% पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद विश्व पौडेलले जानकारी दिनुभयो। विश्व बैंकले नेपालको आर्थिक वृद्धि दरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड़ दिनुपर्ने र कर असुली लगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ। बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धि दर झनै बढ़ेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद पौडेलले बताउनुभयो। प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एसियामा भने आर्थिक वृद्धि दर केही घट्न गएको स्पष्ट पारिएको छ।
काठमाडौँका विभिन्न सुर्ती उद्योग विरूद्ध कर छलीको मुद्दा दायर भएको छ। सुर्ती उद्योग केही कम्पनी र संचालक विरूद्ध 10 करोड़ 15 लाख रूपियाँ बिगो र 3-3 वर्षका दरले कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। ग्रीन टोवाको कम्पनीका संचालक प्रभुराम थापा, सफिन एण्ड ब्रदर्स इन्टरप्राइजेसका सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका सुषमा गोइनका, गोल्डेन टोवाको इन्डस्ट्री र सहयोग सुर्ती उद्योगका संचालक दिनेश बसुकला र ओम साई सुर्ती उद्योगकी संचालिका जानुका कार्की विरूद्ध कर छलीको मुद्दा दायर भएको हो। उनीहरूले अन्त शुल्क स्टिकर नलगाई सुर्तीजन्य पदार्थ उत्पादन गरेर बेचेको, अभिलेख मौजदात फरक देखिएको र नक्कली बिल बीजक प्रयोग गरेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
नेपाली कांग्रेसले आउँदो मंगिर 14 गते हुने उपचुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो। भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षा विरूद्ध हाम्रो अभियान नारा सहितको 22 पृष्ठको प्रतिबद्धता पत्रमा प्रतिपक्षीका रूपमा पार्टीको 21 महिना कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले 21 महिनामा गर्न नसकेका काम लगायतका विषय समेटिएका छन्।
सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले कालापानी, लिम्पिया धुरा, लिपुलेख, सुस्ताल लगायतका अतिक्रमण भएका नेपालको भूमिबाट भारतीय सेना हटाउन माग गरेको छ। राष्ट्रिय युवा संघको बैठकले अतिक्रमित नेपाली भूमि अविलम्ब फिर्ता गर्न आग्रह गर्दै तत्काल भारतीय सेना फिर्ता गर्न आग्रह गरेको हो। यसैबीच नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा हुने भएको छ। तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारी अधिकारीको सहभागिता रहनेछ। बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसार पसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिनुभयो।
गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट प्रभावित नहुने गरी पूर्व तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्व तयारीको लागि निर्देशन दिनुभएको हो। बैठकमा मन्त्री थापाले जिल्ला विपद व्यवस्थापन समिति तथा स्थानीय विपद व्यवस्थापन समितिहरूले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरूको सम्बन्धमा विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैर सरकारी संघ संस्थाहरू समेतलाई आमन्त्रण गरी पूर्व तयारी र पूर्व प्रबन्ध गर्न निर्देशन दिनुभएको हो। चिसो, हिमपात तथा शीतलहरका कारण 2074 सालमा 48 जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढंगले सूचना प्रवाह गर्ने बताउनु भएको छ। आजैदेखि सल्लाहकारको औपचारिक काम थालेका थापाले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको पत्रकार भेटघाटमा प्रधानमन्त्रीका कामलाई पारदर्शी ढंगले नागरिकसम्म पुर्याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो। उहाँले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि संचारकर्मीसँग समन्वय गर्ने बताउनुभयो। सरकारले राम्रो काम गर्दा स्याबासी र गलत काम गर्दा खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभयो।
बजाङको खप्तर छन्ना गाउँपालिका एक पौवागढी आसपास भएर भूकम्प गएको छ। बेलुकी 7:15 5.7 रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पबाट क्षति भने हुन नपाएको खप्तर छन्ना गाउँपालिका एकका वडा अध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो। भूकम्पको धक्का बर्दिया, सुर्खेत, बाँके लगायत जिल्लामा महसुस गरिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनिया लामाका विषयमा उठेको विवाद छानबिन गर्न 5-सदस्यीय समिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन भएको समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि, गुठी संस्थान र पुरातत्व विभागका प्रतिनिधि सदस्य छन्। समितिलाई बौद्ध घ्याङ गुठीका चिनिया लामा विवाद लगायतका विषयमा छानबिन गर्ने जिम्मेवारी दिएको समितिका सदस्य एवं गुठी संस्थान का उपप्रशासक हरिप्रसाद जोशीले जानकारी दिनुभयो। मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा बौद्ध क्षेत्रमा क्रियाशील संस्थाले अहिले बौद्ध घ्याङ गुठीका चिनिया लामा भूपति वज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद सार्वजनिक भएको हो। चिनिया लामाको नागरिकता लगायत विषयमा पनि विवाद उठेको छ। विवादपछि बौद्धनाथ क्षेत्र विकास समिति लगायत संस्थाले पूर्ण बहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने गरी जिम्मेवारी दिएको छ। यसअघि पनि भूमि व्यवस्था मन्त्रालय का उपसचिव नीरज पौडेलको संयोजकत्वमा विवाद छानबिन समिति गठन गरिएको थियो। समितिले प्रतिवेदन दिन नसकेपछि अहिले अर्को समिति बनाइएको हो।
उपल्लो डोल्पामा भगवानका मूर्ति चोरी हुने क्रम बढेपछि संरक्षणमा समस्या भएको छ। डोल्पो बुद्ध गाउँपालिकाको धो गाउँमा भगवानको मूर्ति चोरी हुने भएपछि स्थानीय बासिन्दाले घरमा ल्याएर सुरक्षा गर्न थालेका छन्। धोमा रहेका झ्याम्बा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङजु छोइलिङ, टाकमार देवा, डोल्पा मेङचिङ खाङ लगायत गुम्बाका बुद्ध मूर्तिसँगै अन्य सामग्री चोरी निकासी बढेपछि संरक्षण गर्नै सकस भएको तम्सु गाल्बा लामाले बताउनुभयो। पूजा गर्ने समयमा मात्र गुम्बामा मूर्ति दिएर आउने र सकिएपछि घरमा दिएर जाने गरिएको उहाँले बताउनुभयो। गुम्बामा रहेका आधा भन्दा धेरै मूल्यवान सामग्री हराइसकेको ढुङ लुण्डुप गुरूङको भनाइ छ। अघिल्लो वर्षमा मात्र सेफुक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट 42 बुद्धको मूर्ति चोरी भएको भन्दै जनप्रतिनिधि नै पक्राउ परेका थिए। अहिले उपल्लो डोल्पाका 6 प्रहरी चौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि सुरक्षा चुनौती झनै थपिएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषयतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्षे कम्प्युटर ओभरसियरमा केही सिट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
ढुक्क छौ, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी। A product of Himalayan Bank Limited.
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, बचत आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा
धेरै छन् बचतका खुशीहरू, बचत गरौ ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दक्षिण एसियाको आर्थिक वृद्धिदर 2.5% घट्ने विश्व बैंकको प्रक्षेपण, नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपर्ने, 10 करोड़ रूपियाँ करछलीको आरोपमा सुर्ती उद्योग सहित 7 कम्पनीका संचालक विरूद्ध मुद्दा दायर लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, व्यावसायिक पशुपालन विस्तारै बढ्दै गएको छ तर किसानको रोजी रोटी नै बनेको पशुपालन व्यवसायमा लगानी अनुसार 100% प्रतिफल पाउन पशु सेवा सुविधा छैन। घर आँगनमै सरकार पुग्यो भनेर मक्क भएका किसान गाउँमा पशु सेवा नपुग्दा भने बेला बेला ठूलै क्षति बिहोर्न बाध्य छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
हाम्रो अब गाउँपालिकामा पूर्वधारै छैन, चाखा अहिले खुलेको छ, भवन होइन, भवन त्यस्तो छैन, उपकरणहरू छैन, होइन, त्यहाँ उपकरणको बजेट कसले पठाइदिने हो, होइन, अब त उपकरण नभएर त हस्पिटल चल्दैन।
पशु सेवा ग्राहीको गुनासो सुनाउँदै धनुषाको बटेश्वर गाउँपालिकाका पशु चिकित्सक राम अवतार शाह, उहाँले भने जस्तै गाउँका सबै जसोले कुखुरा, गाई, भैंसी र बाख्रा पालेका छन्। कतिपय किसान व्यावसायिक पशुपालनमा पनि लागिरहेका छन् तर बेला बेला बर्ड फ्लू फैलिदा होस् वा पशु बिरामी पर्दा नै उपचारका लागि पशु अस्पताल छैन भने खोजेको बेला पशु चिकित्सक पनि भेटिँदैनन्। गाउँपालिका र वडा कार्यालयमा पशु सेवा कार्यालय खोलेर पशु चिकित्सक राख्नुपर्ने आवश्यकता देखिएको छ भन्नुहुन्छ अर्का पशु चिकित्सक मिथिलेश कर्ण।
प्रत्येक गाउँपालिकामा पशु सेवा सेक्टरको यदि एउटा कार्यालय स्थापना र कार्यालय व्यवस्थापन पक्षमा चाहिँ यदि सरकारले राम्रो यसलाई पहल गरिदियो भनेदेखि स्थानीय निकायमा नै यसपालि दरबन्दी कायम गरेर एउटा नीति नियमको रूपमा यसलाई चाहिँ नीतिगत रूपमा चाहिँ कार्यान्वयन गर्यो भनेदेखि राम्रो हुन्छ।
गाउँमै बसेका र विदेशबाट फर्केका युवाहरू पनि कृषिसँगै पशुपालन व्यवसायमा लगानी गरिरहेका छन्। लगानी र व्यवसायका लागि सरकारले अनुदान समेत दिने गरेको छ तर लगानी अनुसारको उत्पादन र आमदानी बढाउन पर्याप्त प्राविधिक सल्लाह, पशु उपचार र आधुनिक प्रविधि भने उपलब्ध छैन। सरकारी सेवा सुविधा नहुँदा हजारौं लाखौं मूल्य पर्ने गाई बाख्रा र भैँसी मरेमा किसानले ठूलो क्षति बेहोर्नु परेको छ। पालिकाका कर्मचारी जस्तै वडा कार्यालयसम्म पुग्ने गरी लोकसेवा आयोगले पशु चिकित्सक र प्राविधिकका लागि भर्ना खुलाउनु पर्ने भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक खित बहादुर श्रेष्ठ।
एउटा गरिब किसानले 1 लाखको चाहिँ गाई मर्छ, त्यसपछि गएर त्यो फेरि अर्को गाई चाहिँ ल्याउनु पर्यो भने फेरि 1 लाख हाल्नु पर्यो, 2 लाख रुपियाँ गयो। अनि अर्को व्यवस्थापन गर्दाखेरि उसको त 3-4 लाख रुपियाँ नोक्सानी हुन्छ। नोक्सानी हुँदाखेरि त एउटा गरिब किसानले त अब त्यसको त्यो पहुँच त चाहिँ त्यसको स्थिति के हुन्छ त। त्यसले गर्दा हामीले सरकारलाई के भनिरहेको छ भने छिटोभन्दा छिटो लोकसेवा चाहिँ प्राविधिकहरूको चाहिँ लोकसेवा खुलाउनु पर्यो र खुलाएर छिटोभन्दा छिटो त्यो जनशक्ति चाहिँ त्यहाँ पुर्याउनु पर्यो भनिरहेको छौँ।
पालिका सरकारबाट नागरिकले धेरै आश गरे पनि जनप्रतिनिधि भने भौतिक पूर्वाधार विकासमै तल्लीन देखिन्छन्। गाउँमा सड़क र पुल बनाउन डोजर पुगे पनि आधुनिक प्रविधि र उन्नत जातका बिउ पुग्न सकेका छैनन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत प्रदीप चन्द्र भट्टराई किसानको उत्पादन र आमदानी बढ़ाउन पशुपालन क्षेत्रमा पालिका सरकारले बजेट र जनशक्ति वृद्धि गर्नुपर्ने बताउनुहुन्छ।
किसानलाई पशु वस्तुहरू बिरामी हुन्छन् उपचार सेवा आवश्यक पर्छ भनेपछि सिधै आमदानीसँग किसानको जीवनस्तरसँग चाहिँ पशुपालन जोडिएको छ। सानो तिनो चाहिँ उपचार पनि पाइएन भनेदेखि चाहिँ उनीहरूको आमदानी हुने अवसर गुम्छ र उनीहरू अझै गरिबीमा पुग्छन्। अब पालिकाको प्रतिनिधिहरूले विकासको कुरा गर्दाखेरिमा कृषि र पशुपालन पशुपालन कहाँनिर जोडिन्छ त्यो कुरा गर्नुपर्छ।
कृषि प्रधान देश भएकाले नेपालीको मुख्य पेसा र आमदानीको स्रोत कृषि तथा पशुपालन हुनुपर्ने हो। तर धेरैजसो युवा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा गएका छन्। यस्तो बेला घर आँगनमै पुगेको स्थानीय सरकारले किसानको प्रत्यक्ष आमदानीसँग जोडिएको पशुपालन क्षेत्रमा बजेट वृद्धि र जनशक्ति पुर्याउन आवश्यक छ।
फौजी किराको प्रकोप देखिएका ठाउँमा नयाँ बाली लगाउँदा सावधानी अपनाउन कृषि अनुसन्धान परिषद नार्कले आग्रह गरेको छ। पहिला मकै तथा धान बालीमा फौजी किराको प्रकोप देखिएको ठाउँमा अब नयाँ बाली लगाउँदा सावधानी नअपनाए नयाँ बालीमा पनि फौजी किराको संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन नार्कले आग्रह गरेको हो। फौजी किरा लागेको जमीनमा नयाँ बाली लगाउनु अघि खेतमा पानी जमाएर 2-3 दिन राख्ने र जोतेर 2-3 दिन सुकाएर मात्रै अर्को बाली लगाउन नारका संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख हरिकृष्ण उप्रेतीले सुझाव दिनुभयो। 2-3 दिन पानी जमाउँदा फौजी किरा लगायतका अरू किरा पनि मर्ने हुनाले नयाँ बालीमा संक्रमण हुने सम्भावना नहुने उहाँको भनाइ छ। यसो नगर्दा माटो मुनि फौजी किराको लार्वा प्युपा लुकेर बस्ने र त्यसले पछि अरू बालीमा पनि असर गर्न सक्ने उहाँले बताउनुभयो। यदि पानी जमाउन तत्काल सम्भव नभए जोतेर 2-3 दिन राख्दा पनि पछि फौजी किराले आक्रमण गर्ने सम्भावना नहुने उप्रेतीको भनाइ छ। तर फौजी किरा मार्ने विषादीको प्रयोग भने सकेसम्म नगर्न उहाँको सुझाव छ। विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नष्ट हुने, किसानको खर्च धेरै हुने र वातावरण प्रदूषण पनि हुने भएकाले सकेसम्म विषादीको प्रयोग नगर्न उप्रेतीले सुझाव दिनुभयो।
भारतको आसामबाट नेपालका 6 जना महिला र बालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका 6 जना नेपाली मध्ये 4 जना बालिका र 2 जना महिला रहेको शक्ति समूहले जनाएको छ। उनीहरूसँगै 1 जना भारतीय महिलाको पनि उद्धार गरिएको छ। उनीहरूको नाम भने खुलाइएको छैन। शक्ति समूहको समन्वयमा प्रहरीले आसामको सिलचारको लेन 14 नामबाट चर्चित रेड लाइट क्षेत्रबाट उद्धार गरेको शक्ति समूहकी नर्मदा सोराइलीले जानकारी दिनुभयो। त्यो क्षेत्रमा नेपाली युवती र किशोरीलाई जबरजस्ती यौनजन्य काममा लगाइएको सूचना आधारमा नेपालबाट गएको मानव बेचबिखन विरूद्ध कार्यरत संस्था शक्ति समूहको टोलीले अस्साम प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरेको हो।
कसैलाई पछाडि नछाडौं भन्ने नाराका साथ आज विश्व चर्पी दिवस मनाइएको छ। दिवसका अवसरमा बिहान काठमाडौँमा प्रभात फेरी गरिएको थियो। र्यालीपछि भएको गोणसभामा काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ महानगरपालिकाभित्रको सार्वजनिक शौचालयको समस्या समाधान गर्नका लागि चर्पी निर्माणको काम शुरूआत भइसकेको दावी गर्नुभयो। यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाई शाखाका प्रमुख देवेन्द्र झाले काठमाडौँ उपत्यकामा सार्वजनिक शौचालयको संख्या बढाउनु को साथै नदीमा ढल मिसाउने कामको विकल्प खोज्नुपर्नेमा जोड़ दिनुभयो।
स्मार्ट चालक अनुमति पत्र छपाई दुई दिनका लागि बन्द भएको छ। चालक अनुमति पत्र प्रणाली पुरानो सर्भरबाट नयाँ सर्भरमा सार्न लागेकोले दुई दिनका लागि छपाई बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। अहिले सञ्चालनमा रहेका छपाई उपकरणबाट मास प्रिन्टरमा रहेको तथ्याङ्क भण्डारमा सार्नका लागि लागिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताउनुभयो। विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाई फास्ट प्रिन्टिङ सेवा दिँदै आएकोमा त्यो पनि बन्द हुने भएको छ। दुई महिना पहिले ल्याइएको मास प्रिन्टर जडान सकिएसँगै अहिले सफ्टवेयरको काम भइरहेको छ। मास प्रिन्टरले एक घण्टामा 500 देखि 600 कार्ड छाप्न सक्ने महानिर्देशक हमालको भनाइ छ। एक वर्ष पहिले आवेदन दिएका सेवाग्राहीले पनि अहिलेसम्म अनुमति पत्र पाएका छैनन्।
गोर्खा संग्रहालय माघ मसान्तसम्मका लागि मंगलबार पनि खुला रहने भएको छ। यसअघि संग्रहालय हप्ताको एक दिन मंगलबार बन्द रहने गरेको थियो। पुरातत्व विभाग अन्तर्गतका सबै संग्रहालय सार्वजनिक विदाका दिन बाहेक हरेक मंगलबार बन्द हुन्छन्। गोर्खा संग्रहालय भने कर्मचारीको आन्तरिक व्यवस्थापन गरेर सबै दिन खुला राख्ने निर्णय गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो। मंगलबारको दिन आएका कर्मचारीलाई तलबको अतिरिक्त दैनिक 600 रूपियाँ रकम दिने गरी व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो। विशेष गरी शैक्षिक भ्रमणमा पुग्ने विद्यार्थीहरूलाई लक्षित गरेर सातै दिन संग्रहालय खोल्ने तयारी गरिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52 24 352 र 52 24 353।
वेबसाइट www.drishti.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बैतडीमा मरेको कुखुराको मासु खाँदा एकजनाको ज्यान गएको छ। एकै परिवारका 9 जना बिरामी परेका छन्। पुर्चौडी नगरपालिका 2 जरसौंमा मरेको कुखुराको मासु खाँदा 15 वर्षकी पुष्प पार्कीको ज्यान गएको हो।
इलामको पर्यटकीय क्षेत्र माई पोखरीमा कलात्मक मूर्ति बनाउन 1 करोड रूपियाँ खर्च गरिने भएको छ। सन्दकपुर गाउँपालिकामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत माई पोखरीमा शिवको कलात्मक र अग्लो मूर्ति बनाउन सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाले 50-50 लाख रूपियाँ विनियोजन गर्ने सहमति गरेका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका एकका वडाध्यक्ष उमेश कुमार शाहलाई 21,000 रूपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। हरिलाल सर्बरियाको घरदेखि बाँधसम्मको ग्राभेल सड़क निर्माण सम्झौता गरी कार्यान्वयन लगायतमा सहजीकरण गरिदिने भन्दै 21,000 रूपियाँ घुस लिएको घुस माएको शाहमाथि आरोप लागेको छ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्व को नेकपाका दाङ जिल्ला सदस्य रणबहादुर ओली पक्राउ परेका छन्। ओलीलाई बबई गाउँपालिका ओडा नम्बर 2 टङखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल भ्रमण वर्ष 2020 स्टिकर आफ्नो गाडीमा टाँच्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ। महाशाखाले काठमाडौँमा गरेको छलफलमा नेपाल भ्रमण वर्ष 2020 स्टिकर अनिवार्य आफ्ना गाडीमा टाँच्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको हो।
काठमाडौँमा महिला उद्यमीको भेला शुरू भएको छ। महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको भेलामा महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्था, वर्षेनी बढ़ी रहेको व्यापार घाटा कम गर्न निर्वाह गर्नुपर्ने भूमिका, उद्यमशीलताको विकासका लागि महिलाको सहभागिता लगायत विषयमा छलफल भएको छ।
नेप्से परिसूचक लगातार घटिरहेको छ। कारोबार हुने पहिलो दिन अस्ति आइतबार 4.5 अङ्क र हिजो 0.24 अङ्कले घटेको परिसूचक आज 1.14 अङ्कले घटेको हो। परिसूचक घटेर 1129.99 बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
खुला दिशा मुक्त नेपाल, सार्वजनिक शौचालय नहुँदा पीड़ा शीर्षकको खबर पढेर गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, नेपाललाई खुला दिशा मुक्त देश घोषित गर्नु राम्रो कुरा हो, तर काठमाडौँ लगायत कतिपय शहरमा सार्वजनिक शौचालय नहुँदा पैदल यात्री अप्ठ्यारोमा परेका हुन्छन्, यसतर्फ ध्यान दिन आवश्यक छ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय बनाउन ध्यान दिनुपर्छ भन्दै बोधनाथ पौडेल भन्नुहुन्छ, चहल पहल बढ़ी हुने ठाउँतिर घुम्ती सेवा मार्फत भए पनि सेवा दिनुपर्छ। यस्तै सेवाले भए पनि शौचले समस्या भोग्ने पीड़ितहरूले राहत पाउँथे।
सुशीला सिलवालको प्रतिक्रिया छ, कतै कतै शौचालय भेटिहाले पनि असाध्यै दुर्गन्धित हुन्छन्, पैसा उठाउने तर सरसफाईतिर ध्यान नदिनेहरूलाई कारवाही हुनुपर्छ।
खुल्ला दिशामुक्त देशको घोषणा त भयो तर आवश्यकता अनुसारको सार्वजनिक शौचालय नै छैनन् भन्दै कमानसिंह पाखरिनले लेख्नु भएको छ, विश्वासिलो र भरपर्दो कुनै योजना नै बनेका छैन, हाम्रो विडम्बना।
अनि बढ़दो वायु प्रदूषणले सड़कमा खटिएका ट्राफिक प्रहरीको स्वास्थ्यमा दिनहुँ समस्या परेको बारे बीके एक्ला नाम राखेका साथी लेख्नुहुन्छ, स्वचालित ट्राफिक लाइट र बिरामी ट्राफिक प्रहरीको उपचार निशुल्क गर्ने व्यवस्था गर्नुपर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र टिकमान साक्य। नेपाल दर्पणमा अब विदेशको खबर। अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिडनीमा वायु प्रदूषणको मात्रा खराब स्तरमा पुगेको छ। सिडनी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण फैलिएको धुवाँले वायु प्रदूषणको मात्रा खराब स्तरमा पुगेको बीबीसीले जनाएको छ। प्रदूषण फैलिएपछि स्वास्थ्य अधिकारीले मानिसलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने काम सकेसम्म नगर्न सुझाव दिएका छन्। शहरका केही भागको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतम भन्दा 8 गुणासम्म धेरै भएको मापन गरिएको खबरमा उल्लेख गरिएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनौट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ। भूटानको थिम्पूमा भएको खेलमा नेपाल कुवेतसँग 1-0 अन्तरले पराजित भएको हो। कुवेतलाई जिताउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे। कुवेत विरूद्ध नेपालले पनि गोलको अवसर पाएको थियो तर नेपालले त्यसलाई सदुपयोग गर्न सकेन। यसअघि नेपाल अवै खेलमा कुवेतसँग 7-0 पराजित भएको थियो। यो हारसँगै छनौटको समूह बीमा रहेको नेपालले 5 खेलमा 3 अङ्क जोडेको छ।
13 दक्षिण एसियाली खेलकुद साङमा सहभागी हुने खेलाड़ीको सबै तयारी पूरा भएको राष्ट्रिय टीम तयारी समितिले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले पत्रकार सम्मेलन गरेर आउँदो 15 गतेदेखि 24 गतेसम्म नेपालमा हुने खेलकुदको लागि खेलाड़ीको तयारी पूरा भएको जनाएको हो। सागमा आयोजक नेपालबाट 599 जना खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। सागमा नेपालले सबै 27 खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले सागमा 50 भन्दा धेरै पदक जित्ने दावी पनि गरेको छ। सन् 1999 भएको 8 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुल 31 स्वर्ण जितेको थियो।
उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडरेशन एबीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्नुभएको छ। उहाँले उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक र खेलाड़ीलाई सम्मान गर्नुभएको हो। खेलाड़ीलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको 41 वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधि दिलाएर राष्ट्रिय महिला भलिबल खेलाड़ीहरूले राष्ट्रको गौरव र प्रतिष्ठा बढ़ाएको बताउनुभयो।
एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ। प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाली टोली आज नेपाल आएको हो। प्रतियोगिताको समूह बीमा रहेको नेपालले समूह चरणमा 1 खेल मात्रै जितेको थियो। यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दक्षिण एसियाको आर्थिक वृद्धि दर 2.5% घट्ने विश्व बैंकको प्रक्षेपण, नेपालको आर्थिक वृद्धि दरमा भने कुनै फरक नपर्ने।
सुर्ती उद्योग सहित 7 कम्पनीका सञ्चालक विरूद्ध मुद्दा दायर, 10 करोड़ रूपियाँ कर छलीको आरोप।
व्यावसायिक पशुपालन बढ्दै तर पशु सेवा नपाउँदा लगानी अनुसार प्रतिफल पाउन मुस्किल।
अस्ट्रेलियाको सिडनीमा वायु प्रदूषणको मात्रा खराब स्तरमा, सकेसम्म घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक श्रमका काम नगर्न सुझाव।
र फिफा विश्वकपको दोस्रो चरणको छनौट खेलमा नेपाल कुवेतसँग पराजित, 13 दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने खेलाडीको सबै तयारी पूरा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र तिपातिमल सिन्हा पनि विदा हुन्छौ। नमस्कार।